यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सहकारीको उचित नियमन नहुँदा अहिलेको समस्या उत्पन्न भएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। पर्साको सिर्सिया खोलामा आमासँगै नुहाउन गएका दुई बालकको डुबेर मृत्यु। पहिरोले अवरूद्ध सुर्खेत जुम्ला सड़क सञ्चालनमा र यागी आधीका कारण भियतनाममा 14 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सहकारी ऐनमा स्वनियमन व्यवस्थाले अपेक्षाकृत परिणाम नदिँदा सहकारीमा विकराल अवस्था आएको बताउनु भएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज अर्थमन्त्री सहित योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारी नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीसँग गरेको छलफलका क्रममा अर्थमन्त्री पौडेलले सहकारीको ऋण तिर्दिन भनेर अभियान चलाउनेमाथि सरकारले छूट नदिने बताउनुभयो। अर्थमन्त्री पौडेलले पछिल्लो समय केही सहकारीले अपारदर्शी रूपमा रकम अपचलन र दुरूपयोग गर्दा समस्या उत्पन्न भएको बताउनुभयो। त्यस्तै समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले सहकारीको हिसाबले भन्दा पनि निजी क्षेत्रका हिसाबले चल्न खोज्दा समस्या आएको जानकारी दिनुभयो। त्यस्तै नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रलाई दोस्रो नियमन निकाय बनाएर प्रभावकारी रूपमा हेर्नुपर्ने बताउनुभयो। समितिका सभापति सूर्यबहादुर थापा छेत्रीले संविधान र कानूनी व्यवस्थामा आधारित भएर समितिको प्रतिवेदन अन्तिम रूप दिने गरी सुझाव लिनको लागि अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गवर्नरसँग छलफल गरेको बताउनुभयो। यसअघि समितिले सहकारीको रकम दुरूपयोगमा संलग्न भनिएका आरोपित पीड़ित सहकारी विज्ञ गृहमन्त्री प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले बैंकिङ कसूर तथा सजाय ऐन 2064 संशोधन गर्न बनेको विधेयक 2080 माथिको दफावार छलफलपछि चेक अनादर चेक बाउन्स सम्बन्धी मुद्दामा 3 महिनादेखि 2 वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा राखेको छ। अर्थ समितिमा आज भएको छलफलका क्रममा समितिका सभापति सन्तोष चालिसेले चेक बाउन्सका मुद्दामा 15 लाखसम्मको बिगो भए 1 महिना कैद 15-50 लाख रूपियाँसम्मको बिगो भए 1 महिनादेखि 3 महिनासम्म कैद 50 लाखदेखि 1 करोड़ रूपियाँसम्म बिगो भएमा 3 महिनादेखि 1 वर्षसम्म कैद र 1 करोड़ रूपियाँ भन्दा माथिको बिगो भए 2 वर्षसम्म कैदको सजाय गर्ने व्यवस्था विधेयकमा राखिएको बताउनुभयो। उहाँले सजाय गर्ने र आर्थिक जरिवाना तिराउने भन्दा पनि पैसा उठाउने विषयलाई विधेयकमा बढ़ी प्राथमिकता दिएको बताउनुभयो। समितिको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चेक अनादरका मुद्दा बढ़दै गएका कारण चाँडै प्रभावकारी कानून बनाएर कार्यान्वयनमा लगिनुपर्ने बताउनुभयो। गत वर्ष साउन 23 गतेको मन्त्री परिषद बैठक ले बैंकिङ कसूर तथा सजाय ऐन 2064 संशोधन गर्न बनेको विधेयक 2080 मस्यौदा स्वीकृत गरेको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई थप अधिकार दिने गरी संविधान संशोधन हुनुपर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुराकानी गर्दै उहाँले आफ्नो पार्टी संविधान संशोधनको विरोधी नभएको प्रश्न पार्नुभयो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले संविधान संशोधनका लागि केही कुरामा संविधान सभामा नै नोट अफ डिसेन्ट र केही रिजर्भेशनहरू राखेको उल्लेख गर्दै उहाँले त्यस्ता कुरामा संविधान संशोधन उपयुक्त हुने बताउनुभयो। अध्यक्ष प्रचण्डले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट ल्याएको उपलब्धि उल्टाउने ढंगले संविधान संशोधन हुन नहुने प्रश्न गर्नुभयो। ऋषि पञ्चमी पर्व आज हिन्दू नारीहरूले अरून्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई 365 दत्यौनले दाँत माझ्ने गाईको गोबर माटो र खरानी लगाई स्नान गरी अरून्धती सहित अत्रि गौतम भारद्वाज जमदग्नि वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गर्दछन्। आजको दिन अरून्धती सहित सप्त ऋषिको पूजा गर्नाले पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएको छ। यसै गरी पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइएको छ। महाभारत कालमा पञ्च पाण्डव मध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरू भएको मानिन्छ। यस्तै आपसी सद्भाव एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि अटवारीलाई लिइने गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। भाषा आयोगको स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले नेपालमा हाल भाषाको संख्या 131 पुगेको बताउनुभयो। उहाँले ध्वनि लिपिका रूपमा जबसम्म आउँदैन तबसम्म लोप पनि हुन सक्ने उल्लेख गर्दै भाषाको प्रवर्धन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवले पारदर्शिता जवाफदेही र जनउत्तरदायी पूर्ण भएर सरकारले सीमित स्रोत साधनका बावजूद पनि जनपक्षीय कामहरू गर्दै आएको दावी गर्नुभएको छ। वीरगंज महानगरपालिकाको वडा नम्बर 16 नगवामा आज जसपा क्षेत्रीय समितिद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खानेपानी मन्त्री यादवले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सहज सेवा प्रदान गर्नु रहेको बताउनुभयो। पर्साको मसिहानी स्थित सिर्सिया खोलामा डुबेर आज दुई बालकको मृत्यु भएको छ। पर्साको जगन्नाथपुर गाउँपालिका वडा नम्बर 5 मसिहानी स्थित सिर्सिया खोलामा ऋषि पञ्चमीको अवसरमा स्थानीय रंजिता देवी पटेल र गान्धी देवी ठाकुरको साथमा नुहाउन गएका रंजिताको 8 वर्षीय छोरा अभिषेक पटेल र गान्धीको 10 वर्षीय छोरा गुलशन ठाकुरको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जाजरकोटको बारेकोट गाउँपालिका 6 धुमामा गएको पहिरोमा घरसँगै पुरिएर दुईजनाको मृत्यु भएको छ। गैराती गएको पहिरोमा पुरिएर 47 वर्षीय मान बहादुर चलाउने र उहाँकी 38 वर्षीय श्रीमती प्रेम कुमारी चलाउनेको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले जानकारी दिनुभयो। पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतिको शव आज फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष गिरीले बताउनुभयो। पहिरोले अवरूद्ध कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सड़क सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाएपछि सड़क सञ्चालनमा आएको हो। गैराती खसेको पहिरोले हुल्म यसमोड गगने खोलामा सड़क अवरूद्ध भएको थियो। 18 घण्टापछि आज दिउँसोदेखि सड़क सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले जनाएको छ। दशैं तिहार जस्ता चाडपर्वमा हुन सक्ने सड़क तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड़ दिएको छ। आज मन्त्रालयमा सरकार भएका निकायसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व शुरू हुनु अघि सड़कका खाल्डाखुल्डी तत्काल पुरिसक्न निर्देशन दिनुभयो। उहाँले सवारी नियमन उल्लंघन नियन्त्रण दुर्घटना भएकाको उद्धार र अस्पतालसम्म पुर्याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो। सुरक्षित सड़क, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रु भएमा मात्र सड़क सुरक्षा कायम गर्न सकिने भन्दै उहाँले त्यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्य हुनुपर्नेमा जोड़ दिनुभयो। सड़क सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानूनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै यातायात मन्त्री दाहालले सड़क सुरक्षा परिषदलाई क्रियाशील र प्रभावकारी बनाइने पनि उल्लेख गर्नुभयो। त्रिशुली नदी करिडोर र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिल्लीमे त्रिशुली 220 केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ। रसुवाको आमा छोदिङमो गाउँपालिका थम्बुचेत स्थित चिलिमे हब सब स्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरे बेसी स्थित त्रिशुली 3B हब सब स्टेशनसम्मको 28 किलोमिटर प्रसारण लाइन निर्माणको अन्तिम चरणका काम भइरहेका छन्। प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ़िरहेको छ। चिलिमे त्रिशुली 220 केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै चिलिमे हब र त्रिशुली 3B हब सब स्टेशन निर्माण सम्पन्न भइसकेका छन्। प्रसारण लाइनमा पर्ने 76 वटा टावर मध्ये 75 वटाको निर्माण सम्पन्न भएको छ। बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन 15 शैयाको अस्पताल संघीय सरकारले समयमा बजेट नपठाउँदा अलपत्र अवस्थामा रहेको छ। स्थानीयलाई सहज र गुणस्तरीय उपचार सेवा प्रदान गर्न अस्पताल निर्माणको काम थालिएको भए पनि निर्माण कार्यले समयमै पूर्णता नपाउँदा स्थानीय निराश भएका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
संघीय सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयले 11 करोड़ 44 लाख बजेटमा अस्पताल निर्माणको काम शुरू गरेको हो। जानकी गाउँपालिका वडा नम्बर 4 निर्माण थालिएको 15 शैयाको अस्पताल अन्तिम चरणमा पुग्दा अलपत्र परेको छ। थोरै काम बाँकी रहँदा पनि बजेट निकासा नभएपछि अहिले अलपत्र छ। स्थानीय सरकारले बजेटका लागि ताकेता गरे पनि सुनवाई नभएको बताएको छ। जानकी गाउँपालिका अध्यक्ष छबन खाँ:
पैसा पठाइदिएपछि हामीलाई अलिकति काम गर्न सजिलो हुन्छ। टन्डीलाई खडा गरेर मात्रै भएन, त्यसको व्यवस्थित पनि गर्नु पर्यो, डाक्टर खोज्नु पर्यो, डाक्टर राख्नु पर्यो, सञ्चालन गर्नु पर्यो त्यसलाई।
जिल्ला सदरमुकाम नेपालगंजबाट नजिकै भए पनि जानकी गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा छैन। समयमै अस्पताल निर्माण नहुँदा स्थानीयलाई उपचारमा समस्या भएको छ। सामान्य स्वास्थ्य समस्या देखिँदा पनि सदरमुकाम नेपालगंज वा अन्य ठाउँमा जानुपर्ने बाध्यता छ। स्वास्थ्य शाखा प्रमुख दलबहादुर राणा:
हस्पिटलहरू अब नर्सिङ होममा नजाँदै तुरन्तै यही 1500 हस्पिटलबाट जनताहरूले सेवा पाउने थिए र जनताहरू त्यो सेवाबाट अहिले वञ्चित हुनु परेको छ। सानो सानो सेवाहरू पनि हेल्पोस्टबाट नभएको सेवा प्रेषण गर्दा भेरी र मेडिकल कलेजमा जाने अवस्थामा यदि यो यहाँ भइदिएको भए घर अगाडि नै सेवा पाउँथ्यो।
अस्पताल निर्माणको काम अल्पत्र हुँदा स्थानीयले आफ्नै गाउँठाउँमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाएका छैनन्। बिरामीहरू उपचारका लागि बाहिर जानुपर्ने बाध्यता छ। उपचारका लागि बाहिर जाँदा धेरै रकम खर्च हुने गरेको स्थानीयको गुनासो छ। स्थानीय दिपेन्द्र बहादुर खत्री र बलराम प्रसाद वर्मा:
गराउन नसक्ने बजेट, कटौती गर्ने बजेट छैन, तर अहिले छुट्याइसकेको बजेटको पनि हस्पिटल किन बनेन त?
डाक्टर बढिया हो त्यो सुविधा बढिया मिल्यो, डाक्टर बढिया नहो त्यो सुविधा न। पालिकाको बजेट हो त पालिका डाले, केन्द्रको बजेट हो केन्द्र डाले, भने चाहिँ बन्द।
गाउँघरमा अस्पताल निर्माणले सहज रूपमा स्वास्थ्य उपचार पाउने आशामा बसेका नागरिक बजेट अभावकै कारण निर्माण ठप्प हुँदा निराश बनेका छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भियतनाममा यागी आधीका कारण गएको पहिरोमा परि 14 जनाको मृत्यु भएको छ। घटनामा अन्य धेरै मान्छे हराइरहेका अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सले जनाएको छ। चीनको दक्षिणी क्षेत्र र फिलिपिन्समा 24 भन्दा बढ़ीको ज्यान जाने गरी आएको यागी हिजो भियतनाम पुगेको थियो। 149 किलोमिटर प्रति घण्टाको वेगमा आएको आधीका कारण भौतिक संरचनाहरूमा क्षति पुग्नका साथै 23 भन्दा बढ़ी डुंगाहरू डुबेका बताइएको छ। पछिल्लो 24 घण्टामा गाजामा इजरायलले गरेको आक्रमणमा पनि कम्तीमा 31 प्यालेस्टाइनीको मृत्यु भएको छ। उता इजरायलमा भने बन्दी बनाएकाहरूलाई सरकारले रिहा गराउन नसकेको भन्दै करिब 7,50,000 इजरायलीहरू विरोध प्रदर्शनमा उत्रिएका अन्तर्राष्ट्रिय प्रसारण संस्था अल जजिराले जनाएको छ। सरकार विरोधी यो प्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको अधिकारीहरूले बताएका छन्। इजरायलले दक्षिणी लेबनानमा हिजो गरेको आक्रमणमा 3 स्वास्थ्यकर्मी मारिएपछि मानव मूल्यको उल्लंघन गरेको भन्दै लेबनानका प्रधानमन्त्री नजीब मिकातीले इजरायलको निन्दा गर्नुभएको छ। इजरायल गाजा युद्धमा कम्तीमा 40,900 भन्दा बढ़ी पालिस्तानीको मृत्यु भएको छ भने 94,600 भन्दा बढ़ी घाइते भएका छन्। अब आर्थिक समाचार।
नेपाली गलैंचा उद्योगी तथा व्यवसायीहरूले गलैंचा उत्पादन तथा त्यसको कच्चा पदार्थको आयातमा लागेको मूल्य अभिवृद्धि कर भ्याट छूट गर्न सरकारसँग माग गरेका छन्। नेपाली गलैंचा उद्योग क्षेत्रका उद्यमी तथा व्यवसायीहरूले आइतबार अर्थ मन्त्रालयमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरी मूल्य अभिवृद्धि कर भ्याट छूटको माग गर्नु भएको हो। माग पत्र मार्फत व्यवसायीहरूले नेपाली गलैंचा उनी धागो कताई रंगाई धुलाई तथा बुनाईमा विक्रम सम्वत 2052 पाइरहेको भ्याट छूटको व्यवस्था खारेज गरिएकोले उद्योग सञ्चालनमा समस्या भएको भन्दै भ्याट छुटको व्यवस्था पुनस्थापित गर्न आग्रह गरिएको छ। माग पत्रमा छुटको व्यवस्था खारेजीले उद्योगहरूले प्रतिस्पर्धात्मक क्षमता गुमाएकोले निर्यातको आयमा दिइएको 50% छुटको खारेजीलाई पुनस्थापित गर्न समेत आग्रह गरिएको छ। नेपाली गलैंचा उनी धागो कताई रंगाई धुलाई तथा बुनाईमा सुलभ ब्याजदरमा बैंक कर्जाको व्यवस्था गर्न पनि माग पत्र मार्फत सरकार समक्ष अनुरोध गरिएको छ। माग पत्र ग्रहण गरेपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाली गलैंचा उद्योग क्षेत्रका समस्याका बारेमा सरकारका सम्बन्धित निकायहरूसँग गहन छलफल गर्ने र त्यसपछि पुनः व्यवसायीहरूसँग बसेर समस्याको समाधान पैल्याउने बताउनुभयो। कार्यक्रममा नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता संघका संस्थापक अध्यक्ष रामबहादुर गुरूङले नेपाली गलैंचाको प्रमुख कच्चा पदार्थ उनमा भ्याट छुट खारेज गरिँदा उद्योगहरूले प्रतिस्पर्धात्मक क्षमता गुमाई व्यवसाय गर्न नै कठिन भएको बताउनुभयो। निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यान आकर्षण गराएको छ। चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई बधाई तथा शुभकामना दिने क्रममा त्यस्तो ध्यान आकर्षण गराएको हो। अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्य व्यवस्था समितिमा विचाराधीन विधेयकले लगानी निरुत्साहित हुने चेम्बरले उल्लेख गरेको छ। चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा प्रस्तावित मस्यौदा विधेयकमा निजी क्षेत्रका व्यक्ति र कम्पनीलाई आयोगको कार्यक्षेत्रभित्र समेट्न ल्याइएको बुँदा थप गरिएको व्यवस्थाले निजी क्षेत्र हतोत्साहित भएको उल्लेख छ। मुख्य सचिव अर्याललाई बुझाइएको ध्यानाकर्षण पत्रमा निजी क्षेत्रले 1% भन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाले लगानीमा प्रत्यक्ष असर गर्ने र आर्थिक वृद्धिमा नै असर पुग्ने उल्लेख गरिएको छ। चेम्बर पदाधिकारी संघको भेटवार्तामा मुख्य सचिव अर्यालले चाड पर्वको मौसममा बजारमा हुने अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण एवं कालोबजारी रोक्न चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो। नेपाली धितोपत्र बजारमा आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार बजारको कारोबार मापक नेप्से परिसूचक 25.46 अंकले घटेर 2,701.90 अंकमा सीमित भएको छ। कारोबार भएका कुल 13 उपसमूह मध्ये आइतबार 3 उपसमूहको शेयर मूल्य बढेको छ भने 10 उपसमूहको शेयर मूल्य घटेको छ। यस दिन कुल 2,22,62,924 किता शेयरहरू 10,12,24,00,000 मूल्यमा किनबेच भएका छन्। नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले 16,00,000 विदेशी पर्यटक ल्याउने सरकारी लक्ष्य पूरा गर्ने गरी काम गर्ने बताउनु भएको छ। सरकारले भ्रमण दशक कार्यान्वयन गर्दै 35,00,000 विदेशी पर्यटक भित्राउने योजना अगाडि सारेको बेला नवनियुक्त प्रमुख कार्यकारी अधिकृत जोशीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै देशका मुख्य गन्तव्यको पहिचान गरी पर्यटन प्रवर्धन गर्ने तथा गुणस्तरीय पर्यटक भित्राएर गन्तव्य बजारीकरणमा ध्यान दिने उल्लेख गर्नुभयो। सन् 2023 10,14,882 विदेशी पर्यटक नेपाल भित्रिएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सन् 2024 पहिलो 8 महिनामा 7,20,334 जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पेलेसा गोवर्धनलाई सम्मान गरेको छ। नेपाली कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कास्य पदक विजेता गोवर्धन सहित टोलीका सदस्यहरूलाई नगद सहित सम्मान गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले नेपालकी छोरी पेलिसाको पदकले सबै नेपाली खुशी भएको बताउँदै उज्जवल भविष्यको कामना गर्नुभयो। पाराओलम्पिकमा प्राप्त भएको काँस्य पदकले पनि अन्तर्राष्ट्रिय जगतमा इज्जत बढेको बताउँदै सभापति देउवाले भोलिका दिनमा नेपाली खेलाड़ीलाई राम्रो गर्ने हौसला प्रदान भएको पनि बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफूले खेल क्षेत्रको सुधारका लागि काम गरिरहेको जानकारी गराउँदै खेलाड़ीहरूलाई नेपालमै रोजगारी दिने व्यवस्था मिलाउन आफू लागि परेको बताउनुभयो। नेपाली कांग्रेसको तर्फबाट ऐतिहासिक पदक विजेता पेलेसाले नगद 5,00,000 रूपियाँ पुरस्कार पाउँदा प्रशिक्षक कविराज जोशी लामाले नगद 1,50,000 रुपियाँ प्राप्त गरे। यसै गरी प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महतले नगद 50,000 प्राप्त गरे। पेलेसाले पेरिस पारा ओलम्पिकमा तिकान्दोको K44 विधा अन्तर्गत महिला 57 केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै काँस्य पदक जितेकी थिइन्। नेपालले ISTAF ओल्ड सेवाकताउ च्याम्पियनसिप 37 थाई किक्स कपमा 1 स्वर्ण र 3 काँस्य पदक जितेको छ। थाइल्याण्डमा भदौ 16-23 गतिसम्म च्याम्पियनसिप आयोजना भएको थियो। नेपाल सेपाकदाको संघका कोषाध्यक्ष संगीन थापा मगरका अनुसार नेपाली टोलीले मिक्स इभेन्टमा 1 स्वर्ण पदक जितेको हो। नेपालले यो इभेन्टमा सहभागी पाकिस्तान, बंगलादेश, चाइनिज, ताइपेन र श्रीलंकालाई पराजित गरेको थियो। रोशन तामाङको कप्तानीमा रहेको नेपाली टोलीमा चन्द्रा चौधरी, सुमित्रा डंगोल, दिपेश रंग थापा, पदम बहादुर ठाडा मगर, अनिल जर्गा मगर, सुजन थिङ र उमेश बहादुर महत्व छन्। पुरीमा राईको 2 गोलसँगै कोशी प्रदेशले एन्फा महिला लीगमा अपराजित यात्रालाई कायमै राखेको छ। सातदो बाटो स्थित एन्फा मैदानमा आइतबार भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई 4-0 गोलले हराएको हो। यो सँगै शेष स्थानमा रहेको कोशीले 3 खेलबाट 9 अङ्क पुर्याएको छ। कर्णालीको भने 1 अङ्क छ। कोशीका लागि पूर्णिमा बाहेक समीक्षा मगर र प्रतीक्षा राईले 2 गोल थपिन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर पूर्ण बदलिरही अधिकांश स्थानमा वर्षा हुने छ भने देशको पूर्वी र मध्य क्षेत्रका थोरै स्थान र पश्चिमका 1-2 स्थानमा भारी वर्षा हुने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 19.7 डिग्री सेल्सियस। पोखराको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। र दिपायलको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सहकारीको उचित नियमन नहुँदा अहिलेको समस्या उत्पन्न भएको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई। पर्साको सिर्सिया खोलामा आमासँगै नुहाउन गएका 2 बालकको डुबेर मृत्यु। पहिरोले अवरूद्ध सुर्खेत जुम्ला सड़क सञ्चालनमा र यागी आधीका कारण भियतनाममा 14 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।